अच्छा भाई आगे सबक देखिए भाई, मतन देखिए। व तहदीदु अय फिअलुल हद वल बुरहानु अय तरीकु इलल वुकूफ अलल हक वल अमल बिही व हादा बिल मकासिद अशबहु। गुज़श्ता सबक में हम रुउस समानिया में से आखिरी चीज यानी के अनहाय तालीमिया के बारे में पढ़ रहे थे। इन्होंने आपको बतलाया था कि अनहाय तालीमिया यानी तालीमी तरीके जो हैं वो चार चीजें हैं भाई, तकसीम, तहलील, तहदीद और बुरहान। तकसीम और तहलील के बारे में कल के सबक में हमने पढ़ा। तकसीम किसे कहते हैं कि मुकदमात को ज्यादा करना मिन फौकिन, ऊपर की जानिब से यानी नतीजे से, यानी नतीजे के मौजू और महमूल को अलग अलग कर लें और फिर इनसे बहुत सारे मुकदमात बना लें और किसी में इनको मौजू बनाएं, किसी में इनको महमूल बनाएं और मुकदमे चाहे मूजिबा हों चाहे सालिबा हों तो बहुत सारे मुकदमात बना लें। उसके बाद फिर इनमें तलाश कीजिए कि शक्ल अव्वल या शक्ल सानी या शक्ल सालिस या राबिया जो है इनमें से कोई सूरत इन मुकदमात के अंदर आपको मिल जाए और उसमें उस शक्ल की शर्तें भी पूरी हों तो आपका कयास तैयार हो गया। अब इसके जरिए वो मतलूबा नतीजा आपको हासिल हो जाएगा। और दूसरा तरीका है तहलील का। तहलील मैंने आपको बतलाया था कि बाज़ औक़ात उलूम के अंदर कियास जो है वो बेकायदा सूरत में जिक्र होता है, निजाबते के मुताबिक नहीं होता। मुसन्निफ जो है एक दो मुकदमात जिक्र करके आगे फौरन नतीजा जिक्र कर देते हैं तो फिर तालिब इलम को खुद कियास की सूरत वहां तरतीब देना पड़ती है। तो वो जो बेकायदा कियास के मुकदमात हैं उनको तरतीब देकर बाकायदा मंतिकी कियास की सूरत देना, इसको तहलील कहते हैं। और मैंने बतलाया था तहलील का लुगवी माना है खोलना, तजजिया करना और किसी शय को उसकी असल की तरफ लौटाना। तो यहां पर भी तहलील के अंदर वो जो बेकायदा कयास था उसको उसकी असल सूरत की तरफ यानी मंतिकी कयास की तरफ उसको लौटाना, इसको तहलील कहते हैं भाई। और ये तहलील जो है ये तकसीम के बरअक्स है भाई। तकसीम जो है वो तकसीर मुकदमात थी मिन फौकिन, ऊपर की जानिब से, और ये जो तहलील है ये तकसीर मुकदमात है इला फौकिन, ऊपर की जानिब, यानी मुकदमात से शुरू करेंगे और कहां तक पहुंच जाएंगे, नतीजे तक। जबकि तकसीम में हम नतीजे से शुरू करते थे और नीचे आकर मुकदमात तैयार करके कियास तरतीब देते थे भाई। अब तीसरी और चौथी चीज आज हम पढ़ेंगे भाई। देखिए आगे मतन भाई कहते हैं वह तहदीदू, तीसरी चीज जो है अनहाय तालीमिया में से वो तहदीद है भाई। तहदीद का क्या माना, कहते हैं अयफेअलुल हद्दी, हद का फेल भाई। आप जानते हैं हद जो है जामे मान्या तारीफ को कहते हैं। तारीफात की तफसील पीछे बयान हो चुकी, आप पढ़ चुके हैं कि एक तारीफ हकीकी है और एक तारीफ लफ्जी। तारीफ हकीकी जो है उसके जरिए तहसील सूरत होती है, एक चीज जिसकी सूरत आपको हासिल नहीं थी यानी एक चीज जिसकी पहचान आपको नहीं थी तो तारीफ हकीकी के जरिए उसकी पहचान आपको करवाई जाती है। जैसे नह पढ़ने वाले तालिब इलम को इब्तिदा में अलकलिमा का पता नहीं होता तो किताब के आगाज में उसको बतलाया जाता है अलकलिमा तू लफ्जों वुजिमान मुफरदिन, तो ये तारीफ करके उसको कलिमा की पहचान करवाई जाती है। ये तारीफ जब वो पढ़ लेता है उसको कलिमा का तसव्वुर हासिल हो जाता है, उसे पता चल जाता है कि इस चीज को कलिमा कहते हैं भाई। तो ये तारीफ हकीकी है और एक तारीफ लफ्जी है जिसमें तायीन सूरत होती है, तहसील सूरत नहीं, सूरत पहले से हासिल है, हां उसकी तायीन नहीं थी, अब उसकी तफसीर करके तायीन कर दी जाती है। जैसे शेर का तसव्वुर तालिब इलम को पहले से हासिल था और उसे पता था अरबी में शेर को असद कहते हैं, लेकिन एक नया लफ्ज गजनफर आया, अब उसे इलम नहीं कि गजनफर किसे कहते हैं, गजनफर भी उसी शेर को कहते हैं, तो उसको दूसरा साथी बतलाता है अल गजनफरु असदुन, गजनफर असद है। देखो यहां उसको कोई नई सूरत हासिल नहीं हुई, शेर का उसको पहले ही पता था, शेर का तसव्वुर उसे पहले ही हासिल था। हां तायीन नहीं थी कि इस गजनफर से कौन सा तसव्वुर मुराद है, कौन सी सूरत मुराद है, दूसरे साथी ने उसको बतला दिया कि इसे शेर मुराद है, असद मुराद है। तो यह है तायीन सूरत। तो तारीफ हकीकी में क्या होती है, तहसील सूरत, और तारीफ लफ्जी में तायीन सूरत होती है, यानी उसमें तफसीर होती है, माना बयान किया जाता है। और तारीफ हकीकी के अंदर इन्होंने आपको बतलाया था इसके अंदर दो शर्तें हैं भाई। एक शर्त यह है कि यह मुआर्रिफ जो है यह मुआर्रफ के मुसावी होना चाहिए सिदक में, यानी अफराद के एतबार से, यानी जिन चीजों पर मुआर्रिफ सादिक आए उन पर मुआर्रफ भी सादिक आना चाहिए, और जिन पर मुआर्रफ सादिक आए उन पर मुआर्रिफ भी सादिक आना चाहिए। या दूसरे आसान लफ्जों में यूं कहो, तारीफ को जामिअ मानिअ होना चाहिए। तारीफ को यानी जिन अफराद पर मुआर्रफ सादिक आता है उन पर मुआर्रिफ यानी तारीफ को भी सादिक आना चाहिए, और जिन अफराद पर तारीफ सादिक आती है उन पर मुआर्रफ को भी सादिक आना चाहिए। कोई गैर इस तारीफ के अंदर दाखिल ना हो और कोई मुआर्रफ इसमें से रह ना जाए जो इसके अंदर दाखिल ही ना हो भाई। तो कोई गैर भी दाखिल नहीं होना चाहिए और मुआर्रफ के अफराद में से कोई बाहिर भी नहीं रहना चाहिए। तो तारीफ हकीकी की दो शर्तें, एक शर्त क्या कि तारीफ को जामे अमाने होना चाहिए, या यूं कहो जो किताब में उन्होंने जिक्र किया था कि मुआरिफ को मुआरफ के मुसावी होना चाहिए यानी अफराद के एतबार से। और दूसरी शर्त यह है कि जो तारीफ है इसको अजला होना चाहिए, ज्यादा रोशन और ज्यादा वाजह होना चाहिए मुआरफ के मुकाबले में, मुआरफ के मुकाबले में। जैसे आपको अगर अल कलीमा का नहीं पता, आगे तारीफ भी ऐसी कर दें उसका भी आपको पता ना चले, ये तो दोनों बराबर हो गए भाई। तो दोनों बराबर नहीं होने चाहिए, बल्कि तारीफ को क्या होना चाहिए, अजला, ज्यादा रोशन हो, ज्यादा वाज़े हो, उसको सुनते ही वो तालिबिलम समझ जाए कि ये क्या बतलाया जा रहा है भाई। तो लिहाजा तारीफ बिल अखस भी सही नहीं, तारीफ बिल आम भी सही नहीं, और नीज तारीफ बिल मुसावी मारिफतन व जहालतन भी सही नहीं है, बल्कि मुआर्रिफ को तारीफ को ज्यादा रोशन होना चाहिए। अलकलीमा का तालिब इलम को नहीं पता, अगर अलकलीमा की तारीफ भी ऐसी कर दी जाए उसका भी तालिब इलम को पता ना हो तो उसका कोई फायदा ही नहीं। तो लिहाजा तारीफ कैसी होनी चाहिए, अजला होनी चाहिए, ज्यादा रोशन। मालूम हुआ तारीफ बिल अखस भी सही नहीं, तारीफ बिल आम भी सही नहीं, और तारीफ बिल मुसावी मारिफतन व जहालतन भी सही नहीं, बल्कि तारीफ बिल अजला होनी चाहिए, ज्यादा रोशन यानी ज्यादा वाजे हो, जिसको सुनने वाला फौरन समझ जाए भाई। तो ये तारीफ की शराइत थी भाई, तारीफ की शराइत थी। तो ये जो तारीफ का फेल है इसको कहते हैं तहदीद भाई, इसको क्या कहते हैं, यानी किसी चीज की तारीफ का पता चलाना, यह है तहदीद भाई। अब बात समझ में आ गई, यह माना है व तहदीद अय फिअलुल हद, और तहदीद जो है यानी हद का फेल। हद याद रखो, इन्होंने आपको वहां मुआर्रिफ के अंदर बतलाया था कि एक होती है हद और एक है रसम, एक है हद और एक है रसम। हद जो है वो फसल पर मुश्तमिल होती है, और रसम जो है वो खासा पर मुश्तमिल होती है जी। फसल भी क्या करता है, जमीअ मादा से एक चीज को जुदा कर देता है, जैसे नातिक इंसान को तमाम चीजों से जुदा कर देता है, और खासा जो है जैसे जाहिक है इंसान के लिए, ये भी क्या करता है, इंसान को तमाम चीजों से जुदा कर देता है। याद रखो, ये जो तारीफ हकीकी होती है इसके दो बड़े मकसद होते हैं, या तो एक चीज की तमाम जातियात का पता चल जाए कि ये किन चीजों से मुरक्कब होकर बनी है, और दूसरा यह कि यह जमीए मुशारिकात से जुदा हो जाए। कितने मकासिद हैं तारीफ हकीकी के, दो। नंबर एक क्या, कि चीज की जातियात का पता चल जाए, इसकी जातियात क्या है, इसकी माहियत और हकीकत क्या है, जैसे इंसान की हकीकत हैवान नातिक। तो तारीफ हकीकी के दो बड़े मकसद क्या है, कि किसी चीज की जातियात का इलम हो जाए, और दूसरा मकसद क्या है, जमीए मुशारिकात से जुदा हो जाए। इन दो, ये दो मकसद हैं, इन दोनों में से कम अज कम एक जरूर हासिल होना चाहिए, और अगर दोनों हासिल हो गए तो और अच्छी बात है। चीज की जातियात का इलम होना चाहिए, या वो जमीए मुशारिकात से जुदा होनी चाहिए। और याद रखना, जब चीज की तमाम जातियात का पता चल जाए तो वह जमीए मुशारिकात से भी जुदा हो जाएगी, لہذا جب ذاتیات کا علم ہوگا تو دونوں فائدے ہو جائیں گے, ذاتیات کا بھی پتہ چل گیا اور جمیع مشارکات سے بھی جدا ہو گئی. جیسے انسان کی حقیقت کیا ہے, حیوان ناطق, دیکھو تمام ذاتیات کا پتہ چلا اور ساتھ ہی تمام مشارکات سے بھی جدا ہو گئی, کیونکہ اور کوئی چیز حیوان ناطق نہیں ہے. لیکن جمیع مشارکات سے جدا ہو جائے تو پھر تمام ذاتیات پر مطلع ہونا ضروری نہیں. مثلا انسان کے بارے میں صرف میں ناطق کہہ دوں تو جمیع مشارکات سے جدا ہو گیا, لیکن کیا انسان کی پوری ماہیت کا پتہ چلا؟ نہیں, ناطق کہنے سے پوری ماہیت کا پتہ نہیں چلا. انسان کی ماہیت صرف ناطق نہیں ہے بلکہ حیوان ناطق ہے بھائی. اسی طرح زاہق بھی کہہ دوں تو بھی انسان تمام مشارکات سے جدا ہو گیا لیکن پوری حقیقت کا پتہ نہیں چلا, کیونکہ زاہق انسان کی حقیقت میں داخل ہی نہیں ہے. تو لہذا فصل کے ذریعے بھی جمیع مشارکات سے ایک چیز جدا ہو جاتی ہے اور خاصہ کے ذریعے بھی جمیع مشارکات سے جدا ہو جاتی ہے, لیکن اس کے ساتھ تمام ذاتیات پر مطلع ہونا لازم نہیں. ہاں, فصل کے ساتھ اگر جن سے قریب آ جائے گی اب تمام ذاتیات کا پتہ چل گیا. تو لہذا حاصل کلام یہ کہ تعریف حقیقی کے دو بڑے مقصد ہیں, تمام ذاتیات پر مطلع ہونا یا جمیع مشارکات سے ایک چیز کا جدا ہونا. اور جب چیز جمیع مشارکات سے جدا ہو تو پوری ماہیت کا پتہ ہونا ضروری, پوری ماہیت کا علم ہونا ضروری نہیں. لیکن جب ایک چیز کی پوری ماہیت کا پتہ لگ جائے تو ساتھ ہی دوسرا فائدہ بھی خود بخود آ جائے گا کہ وہ جمیع مشارکات سے جدا ہو جائے گی. تو جمیع مشارکات سے جدا ہونا کم از کم یہ تو ضروری ہے تعریف کے اندر. اور جمیع مشارکات سے دو چیزیں جدا کرتی ہیں, ایک ہے فصل ایک ہے خاصہ. فصل بھی ایک حقیقت والے افراد میں پائی جاتی ہے اور خاصہ بھی ایک حقیقت والے افراد میں پایا جاتا ہے. فصل ذات کے اندر داخل ہوتی ہے جیسے ناطق انسان کے لیے, اور خاصہ جو ہے حقیقت سے خارج ہوتا ہے جیسے زاہق انسان کے لیے. تو وہ تعریف جو فصل سے مرکب ہو, وہ تعریف جو فصل کے ساتھ ہو اس کو حد کہتے ہیں, حدن. اور وہ تعریف جو خاصہ کے ساتھ ہو وہ رسم کہلاتی ہے. وہ کیا کہلاتی ہے؟ رسم. اور پھر اس فصل کے ساتھ اگر جن سے قریب بھی آ جائے یعنی حیوان ناطق تو اس کو حد تام کہیں گے, اور اگر ایسا نہ ہو تو اس کو حد ناقص کہیں گے. حد ناقص میں پھر دو صورتیں ہیں, ہو سکتا ہے صرف فصل ہو, ہو سکتا ہے فصل کے ساتھ جن سے بعید بھی ہو. تو صرف فصل ہو یہ بھی کیا ہے؟ حد ناقص. اور فصل کے ساتھ جن سے بعید ہو یہ بھی کیا ہے؟ حد ناقص. ہاں, فصل کے ساتھ جن سے قریب ہو تو یہ کیا ہے؟ حد تام ہے. بات سمجھ میں آ گئی. اور رسم وہ خاصہ پر مشتمل ہوتی ہے, اگر خاصہ کے ساتھ جن سے قریب آ جائے تو پھر یہ رسم تام ہے, اور اگر ایسا نہ ہو تو وہ رسم ناقص. تو لہذا رسم ناقص میں دو صورتیں آ گئیں, ایک خاصہ ہو اور دوسرا ساتھ چاہے کوئی جنس ذکر سرے سے کوئی جنس ہی نہ ہو تو بھی یہ رسم ناقص ہے, یا جنس تو ہے لیکن بعید والی ہے. اور اگر خاصہ مثلا زاہق کے ساتھ جن سے قریب بھی آ گئی جیسے حیوان زاہق تو یہ پھر رسم تام ہے. تو تعریف کی کل کتنی قسمیں ہو گئیں؟ چار, حد تام, حد ناقص, رسم تام اور رسم ناقص. حد کے اندر ذاتیات ذکر ہوتی ہیں اور رسم کے اندر خاصہ ذکر ہوتا ہے. تو حد کے اندر فصل ذکر ہوتی ہے یعنی ذاتیات, اور رسم کے اندر عوارض یعنی کہ خاصہ ذکر ہوتا ہے. اور پھر یہ بھی میں نے آپ کو بتلایا تھا کہ کسی چیز کی حقیقی حد یا حقیقی رسم پر مطلع ہونا بڑا دشوار ہے. علماء فرماتے ہیں کسی چیز کی حقیقی حد اور حقیقی رسم پر مطلع ہونا بڑا دشوار ہے. وجہ یہ کہ ہو سکتا ہے جس کو آپ فصل سمجھ رہے ہوں وہ خاصہ ہو, اور جس کو آپ خاصہ سمجھ رہے ہوں وہ کیا ہو؟ فصل ہو بھائی. تو فصل اور خاصہ دونوں کی ایک دوسرے کے ساتھ بڑی مشابہت ہے بھائی, اور اسی طرح جنس کی عرض عام کے ساتھ بڑی مشابہت ہے بھائی. آپ جنس کو لے کر آئیں جن سے قریب اور دیکھا تو وہ عرض عام ہے بھائی, کیونکہ جنس میں مختلف حقیقت کے افراد پر بولی جاتی ہے اور عرض عام بھی مختلف حقیقت کے افراد پر بولا جاتا ہے. جنس کا التباس ہے کس کے ساتھ؟ عرض عام کے ساتھ. اور فصل کا التباس ہے کس کے ساتھ؟ خاصے کے ساتھ. لہذا کسی چیز کی حقیقی حد اور حقیقی رسم پر مطلع ہونا بڑا دشوار ہے. آپ کسی خاص تعریف کو कहें कि यह हद है यह यकीनी नहीं। इंसान की तारीफ आपने क्या की, हैवान नातिक, यकीनी नहीं है भाई, हमने तो अपनी पूरी कोशिश कर ली, हमें हैवान जींस मालूम हुई, हमें नातिक जो है फसल मालूम हुई, हमने तारीफ कर दी, लेकिन हकीकत अल्लाह ही जानते हैं कि यह हद है या हद नहीं है बल्कि रसम है भाई। तो यहां पर आया, देखिए आप किताब में मतन में, व तहदीद ऐ फ़िअलुल हद, तहदीद तीसरी चीज जो है अनहाय तालीमिया में से वो तहदीद है, और वो क्या है, ऐ फ़िअलुल हद, हद का फेल, हद वाला फेल करना, यानी किसी चीज की तारीफ करना, और तारीफ मैंने बताया एक है हद और एक है रसम, यहां वो हद मुराद नहीं है जो वहां, यहां हद मुतलक तारीफ के माना में है, किस माना में है, मुतलक तारीफ के माना में है, चाहे आप वो तारीफ किसके जरिए करें, जातियात के जरिए करें या आरजियात के जरिए, यानी चाहे, यानी हद भी इसमें दाखिल और रस्म भी इसमें दाखिल है, ये माना है व तहदीद ऐ फ़िअलुल हद, और तहदीद यानी कि हद का फेल, वल बुरहान ऐ तरीक इलल वुकूफ अलल हक वल अमल बिही, चौथी चीज आ गई अनहाय तालीमिया के अंदर, वो बुरहान है भाई, दलील भाई, दलील ऐ तरीक इलल वुकूफ अलल हक, यानी वो तरीका जो हक पर वाकफियत की तरफ हो, यूं का तर्जमा करें, हक पर वाकिफ होने का तरीका, अत्तरीक इलल वुकूफ अलल हक, हक पर वाकिफ होने का तरीका। देखो दलील के जरिए दावा साबित होता है, नतीजा हासिल होता है, तो ये दलील हमें कहां तक पहुंचाने वाली है, हक तक पहुंचाने वाली है। तो कहते हैं वल बुरहान ऐ तरीक इलल वुकूफ अलल हक, यानी के हक पर वाकिफ होने का तरीका, हक पर वाकिफ होने का रास्ता, वल अमली बिही, और इस पर अमल करना। बुरहान किस चीज का नाम है, हक पर वाकिफ होना और उस पर अमल करना। तो कहते हैं वहादा बिल मकासिदी अशबहू, और ये मकासिद के ज्यादा मुशाबे है। ये जो आठवीं किस्म जिकर हुई भाई और उस समानिया में से, यानी अनहाय तालीमिया, ये मकासिद के ज्यादा मुशाबे है। हाजा के जरिए किसकी तरफ इशारा है, ये हाजा के जरिए, ये आठवीं चीज भाई, आठवीं चीज की तरफ इशारा है। आठवीं चीज क्या जिक्र हुई थी, अल अनहा उत्तालीमिया, तो इसकी तरफ इशारा है, यानी ये अमरे सामिन कह लें, क्या पीछे गुजरा, अमरे सामिन, आठवीं चीज जो गुजरी थी और उसे समानिया में से, उसकी तरफ इशारा है हाजा के जरिए। तो कहते हैं वहादा बिल मकासिद अशबहू, और ये जो आठवां अमर है, आठवीं चीज है, यानी अनहाय तालीमी, ये मकासिद के ज्यादा मुशाबे है। इसकी मुशाबहत मबादी के बजाय किसके साथ ज्यादा है, मकासिद इलम के साथ। एक है इलम के मबादी, एक है इलम के मकासिद। ये जो आठवां अमर है, इसकी मुशाबहत मबादी के साथ भी है, इसकी मुशाबहत मकासिद इलम के साथ भी है, लेकिन ज्यादा मुशाबहत किसके साथ, मकासिद इलम के साथ। तो कहते हैं वहादा बिल मकासिद अशबहू, और ये अमर सामिन, ये आठवीं चीज जो है, ये मकासिद के ज्यादा मुशाबे है। अब आइए शरा में भाई, कौलुहू व तहदीद ऐ फ़िअलुल हद, मातिन का कौल व तहदीद ऐ फ़िअलुल हद, यानी अन्नल मुराद बि तहदीदी बयान अख्ज़िल हुदूदी, यानी के तहदीद से मुराद जो है बयान अख्ज़िल हुदूदी, हुदूद को लेने का बयान, हुदूद यानी तारीफ लेने का बयान, यानी तारीफ करने का बयान, यूं कहें किसी चीज की तारीफ कैसे ली जाएगी, यानी कैसे की जाएगी भाई, बयान अख्ज़िल हुदूद। वकअन्नल मुरादल मुअर्रिफ मुतलकन, और गोया के इससे मुतलक मुअर्रिफ मुराद है, इससे मुतलक क्या मुराद है, मुअर्रिफ। मैंने आपको बतलाया भाई मुअर्रिफ दो किस्म पर है, या वो हद है या रसम है, फिर हद या ताम होगी या नाकिस, इसी तरह रसम भी या ताम होगी या नाकिस। तो यहां अत तहदीद का लफ्ज आया, और फ़ेअलुल हद आया तो इससे यह ना आप समझें कि सिर्फ हद जिसको कहते हैं वो वाला मुआर्रिफ मुराद है, जो रस्म है वो मुराद नहीं। नहीं, यहां मुतलक मुआर्रिफ मुराद है, चाहे वो हद हो चाहे रस्म हो। यह माना है वका अन्नल मुराद अल मुआर्रिफ मुतलकन, और गोया के इससे मुराद मुतलकन मुआर्रिफ है। वज़ातियाति लिल अशियाई, यह ज़ातियात का आतफ है पीछे। बयान अखजिल हुदूद, यह हुदूद पर आतफ है, दरमियान में हुदूद का माना कर दिया कि हुदूद से मुराद मुतलक मुआर्रिफ है। बात समझ में आ गई तो इबारत यूं बन गई, यानी अन्नल मुराद बितहदीदी बयान अखजिल हुदूदी वज़ातियाति लिल अशियाई, के मुराद तहदीद से मुराद जो है चीजों की तारीफ लेना और वज़ातियाति लिल अशिया, और चीजों की जातियात लेना, यानी उनको बयान करना, उनका पता चलाना, यूं कहो चीजों की तारीफ करना और उनकी जातियात का पता लगाना। जब आपको एक चीज की जातियात और आरजियात का पता चल जाएगा तो फिर आपके लिए तारीफ करना आसान है। तारीफ के जवाबित और रसूल और शराइत आप पीछे पड़ चुके, अब जब आपको जातियात का भी पता चल गया, आरजियात का भी पता चल गया, तो अब आपकी मर्जी है, आप चाहे हद ताम करें चाहे हद नाकिस करें, चाहे रस्म ताम करें चाहे रस्म नाकिस करें, आप हर तरह की तारीफ कर सकते हैं। माना समझ में आ गया, यह माना है यानी अन्नल मुराद अभी तहदीदी, यानी कि तहदीद से मुराद जो है बयान अखजिल हुदूद वज़ातियाति लिल अशियाई, वो चीजों की जातियात को और उनकी तारीफ को लेना, यानी वो बयान करना, उसको जिक्र करना, या यूं कहें उसका पता चलाना। वदालिका, और वो यूं भी अयु काला कि यूं कहा जाए, इदा अरत्ता तारीफ अशय, जब तू इरादा करे किसी चीज की तारीफ करने का, फला बुद्धा अंतजा जालिका शैया, पस जरूरी है अंतजा कि आप मौजू बनाए। तर्जमे पे नजर है, फला बुद्धा अंतजा जालिका शैया कि आप मौजू बनाए उस चीज को। एक चीज को मौजू बनाना है और फिर आगे क्या करनी है, उसकी तारीफ करनी है, जातियात वगैरह का पता चलाना है। फला बुद्धा अंतजाजाली का शैया, बस जरूरी है कि आप एक चीज को मौजू बनाए। व तत्लुबा जमी अमा हुआ आम मुमिन हु, और आप तलब करें वो तमाम चीजें जो उससे ज्यादा आम हैं, वो तमाम चीजें जो इससे ज्यादा आम हैं। व तहमिलु अलैहि बिवासितिन औ बिगैरिहा, और वो तमाम चीजें जिनका उस पर हमल होता है किसी वास्ते से या बगैर वास्ते के। वतहमिलु अलैही, ये खबर पर आतफ है। मा हुआ आम्मु मिन्हु, हुआ मुब्तदा, आम्मु मिन्हु उसकी खबर, और इसी पर आतफ है वतहमिलु अलैही, तो मा हुआ से इसको भी जोड़ दें। मा हुआ आम्मु मिन्हु, आप तलब करें वो सारी चीजें जो उस चीज से ज्यादा आम हैं, और वो सारी चीजें के तहमिलु अलैही कि जिनका उस चीज पर हमल होता है, बिवासितिन औ बिगैरिहा, वास्ते के साथ या बगैर वास्ते के। मैंने बताया था बाज़ औकात वास्ते के बगैर हमल होता है, एक चीज बदी ही होती है। मसलन अल आलमु मुतगैरुन, अल आलमु आलम मुतगैर है, ये जहान इसमें तब्दीलियां आती हैं, ये बदी ही चीज है, हर एक इसको जानता है, खुद इसका मुशाहदा करता है। दुनिया के अंदर आप देखते हैं कभी तूफान आते हैं, कभी बारिश हो रही है, कभी एक इमारत एक जगह पर कायम है, कुछ साल बाद आप देखते हैं तो वो इमारत गिर चुकी है, फना हो चुकी है। तो इस तरह दुनिया के अंदर मुख्तलिफ तब्दीलियां आती रहती हैं, तो ये बदीहियात में से है। और एक ये मुकद्दमा है अल आलमु हादिसुन, दुनिया हादिस है, कदीम नहीं है, हमेशा से नहीं है। अलबत्ता ये बदी ही नहीं है, ये नजरी है। ये क्या है, अब आप अल आलम पर हादिस का हमल कर रहे हैं, अल आलमु है मौजू और हादिस क्या है, महमूल है, और ये महमूल बिला वासिता इसका हमल आलम पर दुरुस्त नहीं। दुरुस्त तो है, मतलब यह इसको कोई मानेगा नहीं, कोई तस्लीम नहीं करेगा। अगर आप किसी को दलील के तौर पर कहेंगे अल आलम हादिसुन तो वो इसको नहीं मानेगा भाई। तो मालूम हुआ यह हादिस का जो हमल हो रहा है आलम पर, यह बराह रास्त नहीं है, बल्कि दरमियान में कोई वासिता चाहिए, यानी कोई हद औसत चाहिए। चुनांचे फिर आप सुगरा कुबरा मिलाते हैं, अल आलमो मुतगैरुन, وَكُلُّ مُتَغَيِّرٍ حَادِثٌ. اب اس متغیر نے کیا کیا, حادث کو جوڑ دیا کس کے ساتھ, عالم کے ساتھ. بات سمجھ میں آ گئی. تو یہ مراد ہے بواسطتن, جو واسطے کے ساتھ ہو یعنی نظری ہو, نظری ہو, اور بغیرہا یا جو بغیر واسطے کے ہو یعنی بدیہی ہو. تو کہتے ہیں فلا بد ان تزع ذلك الشيء, پس ضروری ہے کہ آپ اس چیز کو موضوع بنائیں, وتطلب جميع ما هو اعم منه, اور آپ طلب کریں وہ ساری چیزیں جو اس سے زیادہ عام ہیں, وتحمل عليه بواسطة او بغيرها, اور وہ ساری چیزیں جن کا اس پر حمل ہوتا ہے کسی واسطے سے یا بغیر واسطے کے, وتميز الذاتيات عن العرضيات, اور پھر یہ کہ آپ جدا کریں ذاتیات کو عرضیات سے. آپ کیا کریں, جدا کریں ذاتیات کو عرضیات سے, کہ وہ جو چیزیں جن کا حمل ہو رہا تھا اس پر, جیسے الانسانو کاتبن, الانسانو حیوانن, الانسانو ضاحکن, الانسانو ناطقن, یہ سارے محمولات آپ نے اکٹھے کر لیے اور وہ عام ہو اس سے, کیا ہو, جیسے حیوان کیا ہے انسان سے عام ہے, تو یہ سارے جو اس پر حمل ہوتے ہیں جو اس سے عام ہیں, اب آپ نے پتہ چلانا ہے کہ ان میں سے کون سی چیز اس کی ذات میں داخل ہے. تو کہتے ہیں وَتُمَيِّزَ ذَاتِيَاتِ عَنِ الْعَرَضِيَاتِ, اور آپ جدا کر دیں, ممتاز کر دیں ذاتیات کو عرضیات سے. ذاتیات وہ جو ذات میں داخل ہیں, عرضیات وہ جو صفات ہیں. کس طرح بھائی, ذاتیات کو عرضیات سے کیسے جدا کریں؟ با تصویریہ ہے, بی انت عدا, صورت بتلا رہے ہیں, بی انت عدا ما ہوا بین الثبوت لہو, بائی صورت کے آپ شمار کریں وہ چیز, بین الثبوت لہو, جس کا ثبوت اس کے لیے بین ہے, ظاہر ہے, جس کا ثبوت اس کے لیے بین ہے اور ظاہر ہے, واضح ہے, او مما, یا وہ ان چیزوں میں سے ہے, یلزم من مجرد ارتفاعه ارتفاع نفس الماہیتی, کہ لازم ہے صرف اس کے ارتفاع سے, اس نفس ماہیت کا ارتفاع, یعنی ان محمولات میں سے کوئی چیز ایسی ملے گی کہ اگر اس محمول کو آپ اٹھاتے ہیں تو اس چیز کی ماہیت بھی کیا ہو جائے گی, ختم. جیسے حیوان ہے, انسان کے لیے حیوان, حیوان کو آپ ختم کر دیں تو انسان نہیں ہو سکتا حیوان کے بغیر. حیوان دیکھو کیا ہے, انسان سے اعم ہے اور ذاتیات میں سے ہے, اس لیے کیونکہ حیوان جب نہیں ہوگا تو انسان بھی نہیں ہو سکتا. انسان تو ہے ہی کیا, حیوان ہے. معلوم ہوا یہ حیوان کیا ہے, انسان کی ذات میں داخل ہے. حیوان کس کو کہتے ہیں, جسم نام حساس متحرک بالارادہ, تو ایسی چیز جس کا جسم نامی نہ ہو یا وہ حساس نہ ہو یا متحرک بالارادہ نہ ہو وہ انسان نہیں ہو سکتا. بھائی انسان کا تو جس میں نامی بھی ہے, حساس بھی ہے اور متحرک بالارادہ بھی ہے. تو ذاتیات کا پتہ آپ اس طرح چلائیں گے کہ ایک چیز کا ثبوت دوسری چیز کے لیے واضح ہو, جیسے حیوان کا ثبوت انسان کے لیے واضح ہے کیونکہ انسان بھی کیا ہے جس میں نامی, انسان بھی کیا ہے حساس, انسان بھی کیا ہے متحرک بالارادہ ہے. بھائی وَتُمَيِّزَ الذَّاتِيَاتِ عَنِ الْعَرَضِيَاتِ, اور یہ کہ آپ جدا کریں ذاتیات کو عرضیات سے, بِأَن تَعُدَّ مَا هُوَ بَيِّنُ الثُّبُوتِ لَهُ, بائیں صورت کہ آپ شمار کریں وہ چیز جو اس کے لیے وہ محمول جو اس کے لیے بَيِّنُ الثُّبُوتِ ہے, یعنی جس کا ثبوت اس کے لیے واضح ہے, اس کے بغیر وہ چیز ہو ہی نہیں سکتی. او مما یلزم من مجرد ارتفاعه ارتفاع نفس الماہیتی, یا ان چیزوں میں سے کہ لازم ہو اس چیز کا اٹھ جانا, یعنی اس کا نہ ہونا وہ لازم ہو, اس کے ساتھ لازم ہو ارتفاع نفس الماہیتی, اس ماہیت کا اٹھ جانا, یعنی اس ماہیت کا بھی نہ, اس ماہیت کا بھی نہ ہونا, یعنی اگر وہ چیز نہیں تو وہ ماہیت بھی نہیں ہے. معلوم ہوا یہ اس کی ذاتیات میں داخل ہے. حیوان نہیں تو انسان بھی نہیں, معلوم ہوا حیوان انسان کی ذاتیات میں داخل ہے. ارتفاع کا معنی سمجھ میں آیا, اٹھ جانا, اس کی نفی ہو جانا, یعنی اس کی نفی سے جو ہے وہ نفس ماہیت ہی اس کی نفی ہو جائے. جی ذاتین یہ مفعول آ گیا تعدہ کا, بھی ان تعدہ ذاتین, کہ آپ شمار کریں ذاتی, کس کو درمیان میں بتا دیا, پھر سنیے ترجمہ, بِأَنْتَعُدَّ مَا هُوَ بَيِّنُ السُّبُوتِ لَهُ أَوْ مِمَّا يَلْزَمُ مِن مُجَرَّدِ اِرْتِفَاعِهِ اِرْتِفَاعُ نَفْسِ الْمَاهِيَّةِ ذَاتِيًّا, کہ آپ شمار کریں وہ چیز جو دوسری چیز کے لیے بین الثبوت ہے اور جس کے ارتفاع سے اس چیز کی ماہیت کا ارتفاع لازم آتا ہے, اس کو آپ ذاتی شمار کریں. ترجمہ سمجھ میں آیا؟ وَمَا لَيْسَ كَذَلِكَ عَرَزًا, اور جو ایسی نہ ہو اس کو آپ عرض شمار کریں. وَتَطْلُبَ جَمِيعَ مَا هُوَ مُسَاوٍ لَهُ, اور آپ طلب کریں وہ ساری چیزیں جو اس چیز کے مساوی ہیں. آپ وہ ساری چیزیں بھی تلاش کریں جو اس کے مساوی ہے. جیسے حیوان تو انسان سے اعم تھا لیکن ناطق کیا ہے؟ انسان کے مساوی ہے. وَتَطْلُبَ جَمِيعَ مَا هُوَ مُسَاوٍ لَهُ, اور آپ طلب کریں وہ ساری چیزیں بھی جو اس چیز کے مساوی ہیں. فَيَتَمَيَّزُ عِنْدَكَ الْجِنْسُ مِنَ الْعَرَزِ الْعَامِّ وَالْفَصْلُ مِنَ الْخَاصَّةِ, تو جدا ہو جائے گا آپ کے نزدیک, ممتاز ہو جائے گا آپ کے نزدیک جنس جو ہے عرض عام کے مقابلے میں, اور وَالْفَصْلُ مِنَ الْخَاصَّةِ, اور فصل خاصہ کے مقابلے میں. آپ کو جنس اور عرض عام کا پتہ چل جائے گا کہ یہ جنس ہے, یہ عرض عام ہے, اور یہ فصل ہے, اور یہ خاصہ ہے, یہ ذاتی ہے, اور یہ صفت ہے. بھائی ثم ترکب ای قسم شئت من اقسام المعرف, پھر آپ ترکیب دیجئے یعنی جوڑیے جو قسم بھی آپ چاہتے ہیں, من اقسام المعرف, معرف کی اقسام میں سے, تعریف کی جو قسم بھی آپ جوڑنا چاہتے ہیں جوڑ کر بنا لیجئے, کیونکہ آپ کو جنس, عرض عام, فصل اور خاصہ سب کا پتہ چل چکا ہے. ثم ترکب ای قسم شئت من اقسام المعرف بعد اعتبار الشرائط المذکورة فی باب المعرف, پھر آپ جوڑ لیجئے جو قسم بھی چاہتے ہیں معرف یعنی تعریف کی اقسام میں سے, بعد اعتبار کرنے ان شرائط کے جو ذکر ہو گئیں معرف کے باب میں, تعریف کے باب میں جو شرطیں ذکر ہو گئیں ان کا اعتبار کرتے ہوئے. ان کا وہاں کیا ذکر ہوا تھا کہ تعریف کو معرف کے مقابلے میں افراد کے اعتبار سے یا صدق کے اعتبار سے مساوی ہونا چاہیے, اور نیز اس سے اس کو اجلا ہونا چاہیے, مفہوم کے اعتبار سے اسے اجلا ہونا چاہیے, افراد کے اعتبار سے اس کے مساوی ہونا چاہیے, یہ شرط ہے, اور مفہوم کے اعتبار سے اسے اجلا ہو. بھائی یہ انہوں نے بڑے آسان لفظوں میں بیان کر دیا کہ یہ ہے تحدید. اس طرح ذاتیات کا پتہ چلاتے ہیں کہ ایک چیز ایسی ہے کہ اس کے اگر وہ اس کے علاوہ اور چیزوں میں بھی پائی جاتی ہے اور اس کے علاوہ یہ چیز نہیں ہو سکتی, معلوم ہوا یہ جنس ہے. جیسے حیوان انسان سے اعم ہے اور حیوان کے بغیر انسان نہیں ہو سکتا, تو انسان حیوان انسان کے لیے جنس ہے. اور اگر کوئی ایسی چیز ملتی ہے جو اس کے مساوی ہے اور اس کے بغیر وہ چیز نہیں ہو سکتی, معلوم ہوا وہ فصل ہے. جیسے ناطق, ناطق انسان کے مساوی ہے, جس جو انسان ہے وہ ناطق ہے, اور جو ناطق ہے وہ انسان ہے, اور انسان ناطق کے بغیر نہیں ہو سکتا. تو اس سے آپ کو فصل کا بھی پتہ چل گیا, جنس کا بھی پتہ چل گیا, اور فصل کا بھی پتہ چل گیا. لیکن یہ اتنا آسان نہیں ہے بھائی. میں نے بتایا علماء منطق انسان کی تعریف کرتے ہیں حیوان ناطق, لیکن ساتھ ہی لکھتے ہیں ہم نے اپنی پوری کوشش کر لی, ہمیں تو یہی اس کی حد معلوم ہوئی کہ حیوان اس کے لیے جنس قریب ہے اور ناطق اس کے لیے فصل قریب ہے, لیکن حقیقت اللہ ہی جانتے ہیں. بات سمجھ ہو سکتا ہے ہم جسے حد سمجھ رہے ہوں وہ کیا ہو, رسم ہو. ہو سکتا ہے حیوان انسان کے لیے وہ عرض عام ہو بھائی, عرض عام ہو, اور ہو سکتا ہے ناطق انسان کے لیے خاصہ ہو. ہم تو اس کو فصل سمجھ رہے ہیں, ہو سکتا ہے یہ کیا ہو, خاصہ ہو. تو لہذا یہ تعریف اتنا یہ آسان نہیں ہے, کسی چیز کی حقیقت پر مطلع ہونا بڑا ہی مشکل کام ہے بھائی. آگے دیکھیے قوله والبرهان اي الطريق الى الوقوف على الحق, اور ماتن کا قول البرهان یعنی حق پر واقف ہونے کا طریقہ, على الحق اي اليقين, حق سے کیا مراد ہے؟ یقین. میں نے آپ کو بتلایا تھا کہ تصدیق چار قسم پر ہے, یا وہ ظن ہے, یا تقلید ہے, یا یقین ہے, یا جہل مرکب ہے. بحث یاد آ گئی؟ کیا کیا؟ ظن, تقلید یقین اور جہل مرکب. ظن وہ ہے جس میں جانب مخالف کا بھی تھوڑا سا خیال آتا ہے. کسی نے آ کر آپ کو بتایا کہ زید عالم ہے, آپ نے مان لیا, لیکن تھوڑا تھوڑا خیال کبھی آ جاتا ہے کہ شاید عالم نہ ہو. تو یہ ہے ظن, اور یہ تصدیق کا سب سے ادنا درجہ ہے. اس سے اونچا درجہ یہ ہے کہ کسی نے آپ کو بتایا اور آپ نے مان لیا اور جانب مخالف کا خیال بھی نہیں آتا. کس نے آپ کو کہا زید عالم ہے, آپ نے مان لیا, اب ذہن میں بالکل نہیں آتا کہ زید عالم نہیں ہے, لیکن یہ تشکیک کے مشکک سے زائل ہو سکتا ہے, تو یہ تقلید ہے. مثلاً کوئی ایک تیسرا آدمی کسی دن آیا اور اس نے آ کر دو چار ایسی باتیں زید کے بارے میں کی کہ وہ عالم نہیں ہے. بھائی آپ خود نہیں دیکھتے, یہ بات ہے یہ بات ہے, تین چار باتیں اس نے ذکر کی, اب آپ کے ذہن میں شک آ گیا. دیکھو پہلے ایک بات آپ مان چکے تھے, جانب مخالف کا ذہن میں خیال بھی نہیں تھا, لیکن تشکیک مشکک سے آپ کا وہ علم ختم ہو گیا, آپ کا وہ اعتقاد کیا ہوا ختم ہو گیا. تو اس کو تقلید کہتے ہیں. جبکہ اس سے اونچا درجہ ہے یقین. بھائی یقین وہ ہے جس میں آپ ایک چیز کا اذعان کر لیتے ہیں, مان لیتے ہیں, اور جانب مخالف کا خیال بھی ذہن میں نہیں آتا, اور نیز اتنا پکا مان لیتے ہیں کہ کوئی ہزار شک ڈالے پھر وہ بات آپ کے دل سے نہیں نکال سکتا. اس کو کہتے ہیں یقین. بھائی جیسے اللہ ایک ہے, اب اس کو ہم نے مان لیا ہے اور یقین کر لیا ہے, کوئی ہزار دلائل بھی دے کر ہمارے اس یقین کو ختم کرنے کی کوشش کرے ختم نہیں کر سکتا. تو یہ ہے یقین بھائی. اور جیسے محمد رسول اللہ صلی اللہ علیہ وسلم اللہ کے آخری پیغمبر ہیں بھائی, اور جیسے قادیانی جو ہے وہ مرتد اور جہنمی انسان ہے, اب کوئی ہزار دلیلیں دے کر ہمارے ذہن سے یہ بات کھرچنے کی کوشش کریں نہیں کھرچ سکتا بھائی, کیونکہ یہ بات یقینی ہے, ظاہر ہے کہ وہ ایک جہنمی انسان تھا, بلکہ جہنمی خود کیا تھا, اپنے ساتھ لاکھوں لوگوں کو جہنم میں لے کر چلا گیا بھائی, اور ابھی بھی اس کے راستے پر لوگ چل رہے ہیں. تو اللہ تعالیٰ سب کی اس فتنے سے حفاظت فرمائے بھائی. تو یہ ہے یقین. اور یقین میں نے آپ کو بتلایا تھا کہ یقین میں ضروری ہے کہ وہ واقعے کے مطابق ہو, واقعے کے بھی مطابق ہو. دیکھو اللہ ایک ہے, یہ واقعے کے مطابق ہے. محمد صلی اللہ علیہ وسلم اللہ کے آخری پیغمبر ہیں, یہ واقعے کے مطابق ہے. اور قادیانی جو ہے وہ جہنمی تھا, یہ واقعے کے مطابق ہے بھائی. اور اگر وہ واقعے کے مطابق نہ ہو تو وہ جہل مرکب ہے بھائی. تو جہل مرکب یہ دگنی جہالت ہے بھائی, ایک تو غلط راستے پر انسان ہو اور پھر سمجھانے سے سمجھتا بھی نہیں بھائی, اس کی اصلاح نہیں ہو سکتی بھائی. بات سمجھ میں آ گئی, اس لیے اس کو جہل مرکب کہتے ہیں. کیا کہتے ہیں؟ جہل مرکب ہے بھائی, یہ مرکب جہالت ہے بھائی. تو یہ جو تصدیق کی قسم ہے یقین بھائی, یقین یہ یہاں مراد ہے. دیکھیے کتاب پر, قوله والبرهان اي الطريق الى الوقوف على الحق اي اليقين, یہ حق کا معنی بیان کر رہے ہیں, حق پر واقف ہونے کا طریقہ, یعنی یقین پر واقف ہونے کا طریقہ جو ہے. ان کان المطلوب علما نظریا و الى الوقوف عليه والعمل به ان کان علما عمليا. بھائی دیکھیے علم دو قسم پر ہے, آپ پڑھ چکے ہیں, ایک علم نظری ہے اور ایک علم عملی ہے. علم نظری وہ ہے جس میں صرف علم مطلوب ہوتا ہے کہ ستارے کس طرح ہیں, یہ چاند کس طرح ہے, یہ زمین کا نظام کس طرح چل رہا ہے, یہ بارش کیسے ہوتی ہے. دیکھو یہ ہمارے اختیار میں نہیں ہے, یہاں صرف ان چیزوں کا علم مقصود ہوتا ہے. اور کچھ چیزیں وہ ہیں جہاں عمل بھی مقصود ہوتا ہے, جیسے آپ فقہ کے مسائل پڑھتے ہیں تو وہاں عمل مقصود ہوتا ہے. تو یہاں پر بھی انہوں نے جو کہا, ای طریق الى الوقوف على الحق, حق کے طریقے پر واقف ہونا, یہ دو طرح پر ہوگا. اگر وہ علم نظری ہے تو صرف حق پر واقف ہونا یہ کافی ہے, اور اگر وہ علم عملی ہے تو پھر حق پر واقف ہونے کے بعد پھر اس پر کیا کرنا پڑے گا, عمل کرنا بھی ضروری ہوگا. بات سمجھ میں آگئے, یہی معنی بیان کر رہے ہیں. کہتے ہیں ای الیقین ان کان المطلوب علما نظریا, یعنی یقین مراد ہے. अगर मतलूब जो है यानी जो नतीजा जो है इल्मन नजरियन अगर वो नजरी इलम हो, व इलल वकूफ अलैहि वल अमल बिही इनकान इल्मन अमलियन और उस पर वाकिफ होना और फिर उस पर अमल भी करना अगर वो इल्म अमली है, कमा युकालु जैसे कहा जाता है इदा अरतल वसूल इलल यकीनी कि जब आपका इरादा हो यकीन तक पहुंचने का फलाबुद्दा अंतस्ता मिला फिद दलीली तो जरूरी है कि आप इस्तेमाल करें दलील में। भाई दलील बनाएंगे कैसे, इन्होंने आपको तरीका बताया था बुरहान बनाने का, बुरहान के अंदर यकीनी कजिए इस्तेमाल करने हैं आपने, और यकीनी बदीही कजिए कितनी किस्में हैं, छह किस्में हैं। नंबर एक अव्वलियात, नंबर दो मुशाहदात, नंबर तीन तजरिबियात, नंबर चार हदसियात, नंबर पांच मुतवातिरात, नंबर छह फितरियात। ये छह हैं भाई ये बदीहियात, भाई ये उसूल बदीहियात हैं। और नीज इसी तरह वो इनकी फुरू भाई इनसे आगे जो नजरी हासिल होगा वो भी इन्हीं की तरह यकीनी होगा। ये यकीनी है तो इनसे आपने दलील बनाई तो आगे जो नजरी इनके जरिए हासिल होगी तस्दीक वो भी क्या होगी, यकीनी होगी। तवज्जो है, तो यकीनियात बदीहियात भी हो सकते हैं और नजरी भी हो सकते हैं, लेकिन वो नजरी उनकी इंतहा किस पर हो रही होगी, बदीही पर। तो कहते हैं कमा युकालु इदा अरत अल वसूल इलल यकीनी जैसे कहा जाता है जब आपका ये इरादा हो कि यकीन तक पहुंच जाए फला बुद्धा अंतस्तामिला फिद दलीली तो जरूरी है कि आप दलील में इस्तेमाल करें बाद मुहाफजती शराइती से हति सूरती बाद इसके कि जब सूरत के सही होने की शर्तों की आप हिफाजत करें। तर्जमा आखिर से है बाद मुहाफजती शराइती से हति सूरती वो जो सूरत है कियास की उसके सही होने की शर्तों की आप क्या करें, हिफाजत करें। आप दलील बनाना चाहते हैं दो मुकदमे लेकर आए, वो मुकदमे किस तरह के होने चाहिए, यकीनी और नीज जो कियास चाहे शक्ल अव्वल है सानी है सालिस है या राबे उस शक्ल के सही होने की सारी शर्तों की भी आपने हिफाजत करनी है यानी उनकी रियायत रखनी है। यह माना है फलाबुद्दान तस्तामिला फी दलीली तो जरूरी है कि आप इस्तेमाल करें दलील में बाद मुहाफजती शराइती से हति सूरती बाद इसके कि जब आप उस कियास की सूरत के सही होने की शर्तों की हिफाजत करें। आप इस्तेमाल करें दलील में इन शर्तों की हिफाजत करने के बाद भाई क्या इस्तेमाल करें, आगे मफूल आ रहा है इम्मा जरूरियात सित्ता या तो वह जरूरियात सित्ता वो छह बदीही मैंने बताया था जरूरी का क्या माना है बदीही बदीही तो आप तो या इम्मा जरूरियात इससे तथा या तो आप वो छह बदीही जो है उनको इस्तेमाल करें। कौन से छह बदीही फिर दोहरा लें, नंबर एक अव्वलियात मुशाहदात तजरिबियात हदसियात मुतवातिरात और फितरियात वो छह और मा यहसुल मिन्हा बिसूरतिन सहीहतिन वहैअतिन मुंतजतिन और या वो मुकदमा जो हासिल हो रहा हो इन्हीं छह से भी सूरतिन सहीहतिन किस तरीके पर सही सूरत के साथ वह है अतिन मुंतजतिन और ऐसी सूरत जो नतीजा देने वाली है यानी जिसमें सारी शर्तें मलहूज हैं तो आप उन छह को इस्तेमाल करें या इन छह से कोई आगे जो नजरी हासिल हुआ है उसको क्या करें दलील में इस्तेमाल करें। इबारत समझ में आ रही है, फिर इबारत देखें फला बुद्धान तस्तामिला फिद दलीली जरूरी है कि आप दलील में इस्तेमाल करें, किसको इस्तेमाल करें इम्मा जरूरियात सित्ता या तो उन छह को इस्तेमाल करें औ मा यहसुल मिन्हा या वो नजरी जो इन छह से हासिल हो बिसूरतिन सहीहतिन वहैअतिन मुंतजतिन सही सूरत के साथ और नतीजा देने वाली सूरत के साथ यानी जिसमें सारी शर्तें मलहूज हों वह तू बालिगा फिर तफहुस अन ज़ालिका और आप खूब मुबालगा करें उसके तफहुस में। तफहुस का माना है गौर से एक चीज का मुआयना करना अच्छी तरह देखना यानी यूं कहो अच्छी तरह चेक करना। आप अच्छी तरह चेक कर लीजिए अच्छी तरह मुआयना कर लीजिए कि ये जो आपने मुकदमात इस्तेमाल किए हैं ये उन्हीं बदीहियात में से हैं, ये ना हो कहीं आप मशहूरात में से कोई मुकदमा ले आए हो आपको पता ही ना चला हो, आप मुसल्लमात में से ले आए हो आपको पता ही ना चला हो, या कोई ऐसा मुकदमा ले आए हैं जो झूठा मुकदमा है लेकिन सच्चों के मुशाबे है। भाई मशहूरात वो मुकदमे जो लोगों में मशहूर होते हैं ये सच्चे भी हो सकते हैं झूठे भी हो सकते हैं भाई। और नीज मुसलमात वो बातें जिनको फरीक मुखालिफ तस्लीम कर लेता है वो भी सही भी हो सकते हैं और गलत भी हो सकते हैं भाई। और इसी तरह मुशब्बहात जो हैं वो झूठे कजिए होते हैं जो किसके मुशाबे होते हैं सच्चों। तो आप जब कयास बनाएं या तो वो बदीहियात इस्तेमाल करें या उन बदीहियात से जो आगे नजरी मुकदमे हासिल हुए हैं सही तरीके के बाद वो इस्तेमाल करें, लेकिन फिर उसमें खूब अच्छी तरह गौर कर लें कि कहीं इनमें मशहूरात या मुसलमात वगैरह तो नहीं आ गए। यह माना है वह तू बालिगा, और फिर आप खूब मुबालगा करें, इसका आतफ वो तस्तामिला पर है, और फिर आप मुबालगा करें फिर तफहुसी, तफहुस का माना मैंने बताया गौर से मुआयना करना, गौर से देखना, और फिर आप गौर से मुआयना करने में खूब मुबालगा करें अनजालिका ये उसके बारे में, हत्ता ला तश्तबीहा बिल मशहूराती अविल मुसलमाती अविल मुशब्बहाती, ताकि वो मुश्तबे ना हो जाए, वो जो मुकदमात हैं वो मुश्तबे, हत्ता ला तश्तबीहा, ताकि वो मुकदमात जो आपने कयास के लिए इकट्ठे किए हैं वो मुश्तबे ना हो जाए, बिल मशहूराती मशहूरात के साथ, अविल मुसलमाती या मुसलमात के साथ, अविल मुशब्बहात या मुशब्बहात जो हैं यानी जो कजिय सादिका के साथ मुशाबे हैं, वला तुज़ईना बिशय इन बिमुजर्रद हुस्न ज़न्न बिही औ बिमन तस्मउ मिन्हु, और नीस वला तुज़ईना बिशय इन अज़अना युज़ईनु इज़ान का माना है मान लेना, एक चीज का एतिकाद कर लेना, किसी ने आपको आकर बतलाया जैद आलिम है आपने मान लिया, ये क्या है इज़ान। और मानने में फिर दोनों जानिबें हैं, हो सकता है जानिब मुखालिफ का ख्याल जहन में आए, हो सकता है जानिब मुखालिफ का ख्याल जहन में ना आए भाई। तो वला तुसईना इसका आतफ पीछे वो तश्तबीहा पर है, और आप एतिकाद न करें बिशय इन किसी चीज का भी मुजर्रद हुस्न जन्न बिही, सिर्फ उसके बारे में हुस्न जन करते हुए, सिर्फ अच्छा गुमान करते हुए, पूरी तहकीक आपने नहीं की, एक बात आप तक पहुंची आपने अच्छा गुमान करते हुए उसको क्या कर लिया मान लिया, नहीं नहीं ऐसे न मानो, या किसी बड़े आदमी ने कोई आपको बात कही और आपने उसके बारे में अच्छा गुमान करते हुए कि इस आदमी ने यह बात कही है तो ऐसी ही होगी, तो आप उस बात को मान लें उस आदमी के बारे में अच्छा गुमान करते हुए, ऐसा भी नहीं होना चाहिए। यह माना है वला तुज़ईना बिशय इन बिमुजर्रद हुस्न ज़न्न बिही औ बिमन तस्मउ मिन्हु, और आप एतिकाद न करें किसी चीज का सिर्फ उस चीज के बारे में हुस्ने जन रखते हुए, या वो शख्स जिससे आपने उस बात को सुना है उसके बारे में हुस्ने जन रखते हुए, बिमन तस्मउ का आतफ है बिही पर, बिमुजर्रद हुस्न जन्नी बिही और बिमन तस्मउ, कि आप उस बात के बारे में अच्छा गुमान करते हो या सुनने जिससे बात सुनी है उसके बारे में अच्छा गुमान करते हो, इस वजह से आप किसी बात का एतिकाद कर लें, ऐसा ना करें, हत्ता ला तकाफी मजीकिल खताबति वला तरतबिता बिरिबकति तकलीद, ताकि कहीं आप वाके ना हो जाएं, ताकि कहीं आप गिर ना जाएं, फी मजीकिल खताबति, मजीक का माना तंग जगह, क्या माना तंग जगह, ताकि कहीं आप खताबत के तंग जगह में ना गिर जाएं, खताबत की तंग जगह में वाकई ना हो जाएं। दलील खताबी आपने पढ़ा था कि वो है जो जन का फायदा देती है, यकीन का फायदा नहीं देती, तो इसमें हुस्न जन की वजह से बातों को कबूल किया जाता है, एक शख्स आपको एक बात बतलाता है आप चूंकि उसके बारे में अच्छा गुमान रखते हैं इसलिए आप उसकी बात को कबूल कर लेते हैं, तो इस तरह नहीं करना वरना आप खताबत की तंग जगह में वाकई हो जाएंगे। हत्ता ला तकाफी मजीकिल खताबती, ताकि कहीं आप वाकई न हो जाए खताबत की तंग जगह में या खताबत की परेशानी में, वला तरतबिता बिरिबकति तकलीदी, इरतबता यरतबितु के माने हैं बांधना भी और इसका माना है बंधना भी, वला तरतबिता और ताकि कहीं आप बंध न जाए बिरिबकति तकलीद, तकलीद कहते हैं दूसरे की बात को मान लेना, दूसरे की भाई बात यकीनियात की चल रही है, तकलीद जो है दूसरे की बात मान लेना वो तो तशकीक मुशक्किक से वो इलम जाइल हो जाता है भाई, तो और रिबका रिबका तुन कहते हैं फंदा भाई, फंदा यानी रस्सी का गोल हलका जो किसी चीज के गिर्द हो, किसी चीज को घेरे में लिए हो उसको फंदा कहते हैं, जैसे जैसे किसी शख्स को फांसी दी जाती है तो कहते हैं फांसी का फंदा उसके गले में है, देखा वो रस्सी का हल्का उसकी गर्दन में है। या शिकार के लिए रस्सी को गोल हल्का बनाकर रख दिया जाता है कि शिकार जब आएगा रस्सी खींचेंगे तो वो इसमें फंस जाएगा। तो वो जो रस्सी का हल्का होता है किसी चीज के गिर्द या किसी चीज को पकड़ने के लिए उसको फंदा कहते हैं। तो रिबकतुन का माना है फंदा। वला तर तबिता बे रिबकती तकलीद, और ताकि कहीं आप बंध ना जाएं तकलीद के फंदे में, कहीं आप तकलीद के हल्के के अंदर ना फंस जाएं भाई, बल्कि आप क्या करें खूब गौर कर लें वो जो मुकदमात आपने इकट्ठे किए हैं कि वो यकीनी होने चाहिए। قوله وهذا بالمقاصد اشبه اي الامر الثامن اشبه بمقاصد الفن। हाजा के जरिए देखो इशारा है अमर सामिन, आठवीं चीज जो अनहाय तालीमिया थे उसकी तरफ। कहते हैं अइल अमरु सामिनु अशबहु बिमकासिद फन्नी, ये आठवीं चीज जो है ये मकासिद फन के ज्यादा मुशाबे है। मिनहु बिमुकद्दिमाती ही, ये इबारत जरा मुश्किल है भाई, इसको समझ लें अच्छी तरह। मिनहु की जमीर भी राजे है अल अमरु सामिन को, किसको राजे है? तो दो चीजें हो गई इधर देखिए। अल अमरु सामिनु मुशाबिहुन बि मकासिदिल फन, इबारत पे नजर है, अशबहु की जगह जरा मुशाबिहुन ले आए जरा इबारत को समझने के लिए। वो अमरे सामिन मुशाबिहुन बि मकासिदिल फन, जो मुशाबे है किसके? मकासिद फन के। और मिनहु की हाज अमीर की जगह भी जरा ले आए अल अमरु सामिन, तो यहां भी इबारत बन गई अल अमरु सामिनु मुशाबिहुन बि मुकद्दिमातिल फन, बिमुकदिमात ही कि हाज अमीर भी किसको लौटाएं? फन। तो अमरु सामिनु मुशाबिहुन बिमुकदिमातिल फन। तो देखो कहना यह चाहते हैं, इधर देखिए, एक अमरे सामिन की मुशाबहत है मकासिद फन के साथ और एक अमरे सामिन की मुशाबहत है मुकदिमात फन के साथ। बिमुकदिमात ही कि हाज अमीर किसको राजे? फन को। देखो हाशिए में इन्होंने लिखा है कि यह जमीर राजे है, ये जो अमरे सामिन के मुकदमात गुजरे कौन कौन से? तकसीम, तहलील, तहदीद और बुरहान। लेकिन यहां माना वैसे नहीं बनता, तो बहरहाल जो मेरे जहन में इसकी तरकीब समझ में आई वो मैं बयान कर रहा हूं। तो ये भी मुकदमात ही कि हाज अमीर जो है वो मुकदमात अमरे सामिन को ना लौटाएं, अनहाय तालीमिया के मुकदमात को न लौटाएं। किसको लौटाएं? मुकदमाते फन। देखो अब इबारत भी बन गई, माकबल में क्या है कि अमरे साबिन की मुशाबहत है किसके साथ? बी मकासिदिल फन, और दूसरी आगे है अल अमरु सामिन की मुशाबहत है बी मुकदमातिल फन, फन के मुकदमात के साथ। तो अमरे सामिन की मुशाबहत है मकासिद फन के साथ भी, और अमरे सामिन की मुशाबहत है मुकदमात फन यानी मबादी फन के साथ भी। किसके साथ? मबादी फन के साथ भी, लेकिन ज्यादा मुशाबहत इसकी किसके साथ है? मकासिद फन के साथ। मुशाबहत दोनों से लेकिन ज्यादा मुशाबहत किसके साथ है? मकासिद फन के साथ। इबारत समझ में आ गई, तो यहां वो ये बतलाना चाहते हैं, कहते हैं अल अमरु सामिनु अशबहु बि मकासिद फन मिनहु बि मुकद्दिमातिही, कि अमरे सामिन जो है वो मकासिद फन से के साथ ज्यादा मुशाबे है। मिनहु मुकाबले अमरे सामिन की वो मुशाबहत जो मुकद्दिमात फन के साथ है, बमुकाबला मीन किस लिए है? मुकाबले के लिए है ना। बमुकाबले अमरे सामिन की वो मुशाबहत जो किसके साथ है? बिमुकद्दिमात फन, मुकद्दिमात फन के साथ है। वलीदा तरा, और इसी वजह से आप देखते हैं कि अल मुताखिरीन का साहिब मताल के मुताखिरीन जैसे कि साहिब मताल जो हैं, यूरिदून मासिवत तहदीद फी मबाहिसिल हुज्जति वलवाहिकिल कियासी। देखिए भाई आगे बतलाएंगे कि इसकी मुशाबहत जो है ये अमरे सामिन की मुशाबहत ये मकासिद फन के साथ ज्यादा है, इसीलिए मुताखिरीन जैसे साहिब मतालिया हैं उन्होंने इन चीजों को तहदीद के अलावा बाकी तीनों चीजों को हुज्जत और लवाहिक कियास की बहस में जिक्र किया है। किसके अंदर? हुज्जत यानी जो कियास की बहस, हुज्जत जिसमें कियास, इस्तिकरा और तमसील दाखिल हैं, हुज्जत जो मकासिद फन है बल्कि मकसद मंतिक का मकसद आला, उन्होंने इन तीनों को, कौन से तीन, तकसीम, तहलील और बुरहान, इसको साहिब मताले ने किसके अंदर जिक्र किया है, हुज्जत के मबाहिस में और लवाहिक कियास के अंदर जिक्र किया है। इस वजह से नहीं जिक्र किया कि ये मकासिद फन में दाखिल हैं, इस वजह से जिक्र किया है कि इनकी मुशाबहत जो है मकासिद फन के साथ ज्यादा है। ये माना है वलीदा तारा, इसी वजह से आप देखते हैं कि अलमुताखिरीन का साहिबिल मतालई यूरीदून मा सिवा तहदीद फी मबाहिसिल हुज्जत वलवाहिकिल कियास, कि मुताखिरीन जैसे कि साहिब मताले जो है यूरीदून वो लाते हैं मा सिवा तहदीदी तहदीद के अलावा बाकी चीजों को, इन चार में से बाकी तहदीद के अलावा बाकी तीन चीजों को, फी मबाहिसिल हुज्जति व लवाहिकिल कियास, हुज्जत और लवाहिक कियास के मबाहिस में। लवाहिक कियास वो चीजें जो कियास के साथ मुलहक हैं भाई, कियास के साथ मुलहक हैं भाई, यानी कियास खुल्फ है और कियास मुरक्कब वगैरह, इनके अंदर उसको वो जिक्र करते हैं। कहते हैं वह अम्मत तहदीद फशा, अच्छा भाई तहदीद को नहीं शुमार किया उसके अंदर, उन्होंने तहदीद को वहां जिक्र नहीं किया, तो कहते हैं वह अम्मत तहदीद फशान अयुद कर फी मबाहिसिल मुअर्रिफी, और बाकी तहदीद जो है तो उसकी शान यह है, उसका हाल यह है कि अयुद करा के वो जिक्र किया जाए, उसकी शान यह है कि उसको मबाहिस मुअर्रिफ में जिक्र करना चाहिए, कि इसको कहां जिक्र किया जाए, तो उसकी शान यह है कि उसको जिक्र किया जाए मबाहिस मुआरिफ के अंदर यानी तारीफ की बहसों में। वकीला, और कहा गया है हादा इशारतुन इलल अमली, कि जो हाजा है यह अमल की तरफ इशारा है। भाई पहले तो इन्होंने क्या बतलाया, यह हाजा इशारा है, ऊपर मतन पे नजर रखिए, वहादा बिल मकासिदी अशबहू, यह हाजा किसकी तरफ इशारा है, अमरे सामिन की तरफ, लेकिन कहते हैं बाद शारखीन फरमाते हैं कि हाजा इशारा है इस अमल की तरफ, ये जो साथ गुजरा वल अमली बिही, इस अमल की तरफ क्या है, इशारा है कि ये जो अमल है इस पर अमल करना ये मकासिद के ज्यादा मुशाबे है, अमल करना ये। भाई देखो आपने दलील बनाई, दलील के जरिए आपको हक बात का पता चल गया, तो अब आपको इस पर क्या करना चाहिए, अमल करना चाहिए, तो ये अमल मकासिद के मुशाबे है। जैसे इलम का एक इल्म मंतिक का मकसद है, इसी तरह बुरहान का भी मकसद क्या हो, अगर वो इल्म अमली है तो फिर उस पर अमल होना चाहिए। इलम का मकसद क्या है, उस पर अमल करना मकसद है, तो ये जो अमल है इसकी मकासिद के साथ मुशाबहत है। तो कहते हैं वकील हादा इशारतुन इलल अमली, और कहा गया है कि ये जो हाजा है ये इशारा है अमल की तरफ। वकौनुहु अशबह बिल मकसूद जाहिरुन, और इस अमल का मकसूद के ज्यादा मुशाबे होना ये बात जाहिर है। भाई अमल को इन्होंने यहां जिक्र किया बुरहान के अंदर, अमरे सामीन के अंदर, लेकिन इसकी ज्यादा मुशाबहत किसके साथ है, मकासिद के साथ। जैसे इलम के मकासिद होते हैं खास चीजों का जानना, इसी तरह इलम का मकसद क्या होता है, उस पर अमल करना, तो अमल की मुशाबहत किसके साथ ज्यादा है, मकासिद इलम के साथ इसकी ज्यादा मुशाबहत है। यह माना है, कहते हैं वकौनुहु अशबह बिल मकसूद जाहिरुन, और इस अमल का मकसूद के ज्यादा मुशाबे होना यह बात जाहिर है। बलिल मकसूद मिनल इल्म अल अमल, बल्कि इलम से मकसूद वो अमल ही होता है, बल्कि इलम से मकसूद अमल ही होता है। देखो अल मकसूद है मुबतदा, अल अमल है खबर, और खबर को भी मारिफा ले आए, और खबर मारिफा हो तो यह तख्सीस का फायदा देती है। तो अब तर्जमा यह ना करो बलिल मकसूद मिनल इल्म अल अमल, बल्कि इलम से मकसूद अमल है, नहीं भाई तख्सीस के साथ तर्जमा करो बलिल मकसूद मिनल इल्म अल अमल, बल्कि इलम से मकसूद अमल ही है। बात समझ में आ गई, फिर देख लीजिए एक दफा तर्जमा। कहते हैं वकील हादा इशारतुन इलल अमली व कौनुहु अशबह बिल मकसूद जाहिरुन बलिल मकसूद मिनल इल्म अल अमल, और कहा गया है कि जो हाजा है ये इशारा है अमल की तरफ। और अमल का मकसूद के ज्यादा मुशाबे होना यह जाहिर है, बल्कि मकसूद जो है वह इलम से अमल ही होता है। मातिन ने तो ऊपर क्या कहा कि यह जो अमल है यह मकासिद के ज्यादा मुशाबे है। मातिन ने तो ऊपर क्या कहा कि यह जो अमल है यह मकासिद के ज्यादा मुशाबे है। शारे फरमाते हैं बल्कि हम तो इससे एक कदम और आगे बढ़कर कहते हैं कि इलम के जरिए मकसूद होता ही क्या है, अमल है। तो यह मकसूद के मुशाबे नहीं बल्कि यह खुद ही क्या है, मकसूद है कि इस पर अमल किया जाए। भाई जअलना अल्लाह व इय्याकुम मिनर रासिखीन, जअलना अल्लाह। भाई मेरी किताब में लफ्ज अल्लाह के साथ यहां अलिफ नहीं है, अलिफ होना चाहिए भाई, वरना तो यह लिल्लाह पढ़ा जाता है। जअलना अल्लाह व इय्याकुम मिनर रासिखीन फिल अमरैन। अब किताब का इख्तिताम है तो शारह जो है दुआ कर रहे हैं, जअलना अल्लाह व इय्याकुम, अल्लाह हमें भी बनाए, व इय्याकुम और आपको भी, मिनर रासिखीन, रासिख कहते हैं पुख्ता भाई, पुख्ता और मजबूत, अल्लाह हमें रासिखीन में से बनाए, फिल अमरैन दोनों चीजों में, यानी इलम और अमल दोनों में अल्लाह हमें रासिखीन में से बनाए, यानी इलम भी हमें मजबूत अल्लाह अता फरमाए और अमल भी अल्लाह हमें मजबूत अता फरमाए। ये माना है जअलना अल्लाह व इय्याकुम मिनर रासिखीन फिल अमरैन, अल्लाह हमें और आपको दोनों चीजों में यानी इलम और अमल के अंदर रासिखीन में से बना दे, व रज़क़ना बिफज़लिही वजूदिही सआदतन फिद्दारैन, और अल्लाह हमें नसीब फरमाए बिफज़लिही अपने फजल से, वजूदिही और अपनी सखावत से, सआदतन फिद्दारैन दोनों जहानों की नेकबख्ती, दोनों जहानों की नेकबख्ती, दोनों जहानों की कामयाबी अल्लाह हमें नसीब फरमाए दुनिया में भी और आखिरत में भी अपने फजल और अपने करम से। भाई बिहक्की नबी यही मोहम्मदिन खैरिल बरियती, बिहक्की नबी यही अपने नबी के हक से यानी अपने नबी के वसीले से, मोहम्मदिन जिनका नाम मोहम्मद है सल्लल्लाहु अलैहि वसल्लम, खैरिल बरियती जो तमाम मखलूक में सबसे अफजल हैं बेहतर हैं। याद रखना एक लफ्ज है बरिया और एक है बर्रिया, रा भी मुशद्दद हो, रा की तख़फीफ के साथ हो, बरिया रा की तख़फीफ है और या पर शद है तो इसका माना है मखलूक, और एक जिसमें रा भी मुशद्दद और या भी मुशद्दद, बर्रिया उसका माना है खुश्की भाई, खुश्की जंगल वगैरह भाई, बर्रिया खुश्की, और ये बर्रुन की तरफ निस्बत है, बर्रुन की तरफ, और बर्रुन जंगल को कहते हैं भाई। तो अल्लाह हमें कामयाबी नसीब फरमाए बिहक नबीही मोहम्मदिन खैरिल बरियती, अपने पैगंबर यानी के मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम जो कि तमाम मखलूक में बेहतर हैं उनके वसीले से, व आलिही और उनकी आल के वसीले से, व इतरतिही ताहिरीना और उनकी पाक औलाद के वसीले से। जैसे पहले मैं बयान कर चुका कि ये शारह जो हैं ये शिया हैं भाई, और शिया याद रखो जब भी दुरूद पढ़ते हैं उसमें आलिही को जरूर शामिल करते हैं, और आल से मुराद हमारे नजदीक तो आल आम है भाई, इसके कई मानी उलमा ने बयान किए हैं भाई। तो मुख्तलिफ अकवाल हैं, हुजूर अलैहिस्सलाम के घर वाले या हुजूर अलैहिस्सलाम के बनू हाशिम में जो करीबी रिश्तेदार हैं, या इसी तरह हुजूर अलैहिस्सलाम का इत्तेबा करने वाले, या इसी तरह हुजूर अलैहिस्सलाम का इत्तेबा करने वाले जो मुत्तकी मोमिनीन हैं, या इसी तरह हुजूर अलैहिस्सलाम का इत्तेबा करने वाले मुत्तकी मोमिनीन में से जो उलमा हैं, और फिर बाजों ने कहा कि सिर्फ मुत्तकी उलमा नहीं बल्कि उलमाए मुज्तहिदीन मुराद हैं, तो मुख्तलिफ मानी उलमा ने बयान किए हैं और हर एक के दलाइल भी हैं, लेकिन शिया जो हैं आली ही से मुराद सिर्फ हजरत अली रजी अल्लाह ताला अन्हो, हजरत फातिमा रजी अल्लाह ताला अन्हा और हजरत हसन और हुसैन रजी अल्लाह ताला अन्हुमा मुराद लेते हैं। व इतरत ही और इतरत औलाद को कहते हैं हुजूर अलैहिस्सलाम की जो औलाद है, अत्ताहिरीन कहते हैं जो पाक हैं, यह भी शिया का अकीदा है भाई, हमारा यह अकीदा नहीं, طاہر کا معنی پاک پاک یعنی گناہوں سے محفوظ ہیں، اللہ ان کی حفاظت فرماتے ہیں، ان سے گناہ ہوتا ہی نہیں. ہم کہتے ہیں نہیں، معصوم یا محفوظ یہ صرف اللہ کے پیغمبر ہیں بھائی. اللہ کے پیغمبر جو ہیں وہ معصوم طاہر اور محفوظ ہیں، باقی کسی کا یہ مقام نہیں. ہاں حضور علیہ السلام کے جو خاندان والے ہیں اور اسی طرح جو صحابہ ہیں، یقیناً ان کا مقام بہت اونچا بہت اونچا کہ جسے ہم لفظوں میں بیان نہیں کر سکتے، لیکن بہرحال معصوم ہونا یہ صرف انبیاء کی صفت ہے. بات سمجھ میں آ گئی؟ تو حضور علیہ السلام کے وسیلے سے و آلہ اور ان کی آل کے وسیلے سے اور ان کی اولاد جو کہ پاک ہے ان کے وسیلے سے. تو یہ وہ انہوں نے شیعہ ہیں چونکہ، تو اپنے عقیدے کے مطابق انہوں نے یہاں دعا ذکر کی ہے بھائی. انہ خیر موفق و معین، یقیناً وہ اللہ جو ہے خیر موفق بہترین توفیق دینے والا ہے، و معین اور وہ بہترین مددگار ہے. آمین. تو اللہ تعالی ہمیں دنیا اور آخرت دونوں میں کامیابی نصیب فرمائے حضور علیہ السلام کے وسیلے سے. یقیناً وہ بہترین توفیق دینے والا ہے اور بہترین مددگار ہے بھائی. بات اچھی طرح سمجھ میں آ گئی؟ چلیے جی الحمدللہ کتاب مکمل ہوئی بھائی. آپ سب کو بھی مبارک ہو، اللہ نے اپنے فضل و کرم سے اسے پورا کرنے کی توفیق نصیب فرمائی. آئیے بھائی آخر میں اب دعا کر لیں. آئیے بھائی، یہ مبارک مجلس ہے جس میں ہم نے دین کی ایک کتاب ختم کی ہے، اور اس طرح کی دینی مجالس میں اللہ تعالیٰ دعائیں قبول فرماتے ہیں. اور دعا کا طریقہ ہمیشہ میں ذکر کرتا ہوں کہ دعا چونکہ اللہ تعالیٰ سے آپ مانگ رہے ہیں، تو دعا کے شروع میں اللہ کی حمد و ثنا ہونی چاہیے بھائی. دعا کے شروع میں الحمدللہ ہونے چاہیے، اور پھر اس کے بعد دعا کے اول اور آخر میں کم از کم تین تین مرتبہ درود شریف بھی ہو جائے. درود شریف بھی ہونا چاہیے اس لیے کیونکہ درود شریف جو ہے اس کو اللہ تعالی رد نہیں فرماتے، درود کو اللہ ضرور قبول فرماتے ہیں. اور جب درود کو اللہ قبول فرمائیں گے تو اللہ کی رحمت سے یہ بات بعید ہے کہ اول اور آخر کے درود کو تو قبول فرمائیں اور درمیان کی دعا کو قبول نہ فرمائیں، تو اس سے دعا قبولیت کے اور زیادہ قریب ہو جاتی ہے. تو اول اور آخر میں درود بھی ہو اور پھر آخر میں آمین بھی ہو. آئیے ہم بھی اسی طریقے سے دعا کر لیتے ہیں. الحمدللہ رب العالمین، اللہم صلی علی سیدنا مولانا. اے اللہ ہماری تمام دعائیں قبول فرما، اے اللہ ہماری تمام دعائیں قبول فرما، اے اللہ اس مجلس میں ہم جتنی بھی دعائیں مانگیں تمام دعائیں قبول فرما. اے اللہ جتنے حاضرین ہیں، اے اللہ سب کی تمام حاجتیں پوری فرما. اے اللہ سب کی تمام مشکلات حل فرما. اے اللہ گھروں میں کوئی تکلیف اور پریشانی ہو اس کو دور فرما. اے اللہ غیب سے مدد فرما. اے اللہ غیب سے نصرت فرما. یا ارحم الراحمین، حدیث میں آتا ہے جو شخص تین مرتبہ یا ارحم الراحمین کہہ لے تو اللہ کی طرف سے ایک فرشتہ مقرر ہوتا ہے جو اس کو پکار کر جواب دیتا ہے کہ اے مانگنے والے مانگ، ارحم الراحمین تمہاری طرف متوجہ ہے. تو آپ سب بھی کم از کم تین مرتبہ ضرور کہہ لیجئے یا ارحم الراحمین، یا ارحم الراحمین، یا ارحم الراحمین، یا ارحم الراحمین، یا ارحم الراحمین. اے اللہ ہماری اس مجلس کی تمام دعائیں قبول فرما. اے اللہ ہماری تمام مشکلات حل فرما. اے اللہ ہم آپ کے کمزور بندے مشکلات تکالیف پریشانیاں برداشت نہیں کر سکتے. اے اللہ ہماری تمام تکالیف اور پریشانیاں دور فرما. اے اللہ سب کو اطمینان اور راحت اور سکون والی زندگی نصیب فرما. اے اللہ ہم سب کو اے اللہ اخلاص کے ساتھ دین کی خدمت کرنے والا بنا. اے اللہ ہمیں اخلاص کے ساتھ دین پر عمل کرنے والا بنا. اے اللہ ہم سب کا خاتمہ ایمان پر فرما. اے اللہ ہم سب کی قبروں کو منور فرما. اے اللہ اس فتنے کے زمانے میں ہمارے ایمان کی حفاظت فرما. اے اللہ ایمان والی قبر نصیب فرما. اے اللہ قیامت تک ہماری آنے والی نسلوں کے بھی ایمان کی حفاظت فرما، اے اللہ تمام حاضرین کو وسیع حلال رزق نصیب فرما، اے اللہ حرام کے ذرے ذرے سے ہماری حفاظت فرما، اے اللہ ہمیں اپنے محبوب بندوں میں شامل فرما، اے اللہ ہمیں اپنے ان بندوں میں شامل فرما جن سے آپ کی تمام مخلوقات محبت کرتی ہیں، اے اللہ جن سے آپ کے فرشتے محبت کرتے ہیں۔ روایات میں آتا ہے جب اللہ کسی شخص سے محبت فرماتے ہیں تو فرشتوں میں اعلان ہوتا ہے، اور پھر آسمان والوں میں، اور اسی طرح پھر دنیا والوں میں، اور پھر تمام مخلوقات اس شخص سے محبت کرنے لگتی ہے۔ اے اللہ ہمیں بھی ان لوگوں میں شامل فرما جن سے آپ محبت فرماتے ہوں، اے اللہ قیامت کے دن کی شرمندگی اور رسوائی سے ہماری حفاظت فرما، اے اللہ بغیر حساب کتاب کے ہمیں جنت نصیب فرما، اے اللہ میرے جتنے تلامذہ ہیں اے اللہ سب کو خوشیوں والی زندگی نصیب فرما، اے اللہ ان میں سے ہر ایک کو دین کی خدمت کرنے والا بنا، اے اللہ ان میں سے ہر ایک کو ایسی شمع بنا، ایسا چراغ بنا جس سے آگے ہزاروں لاکھوں شمعیں اور چراغ روشن ہوں۔ اے اللہ ان میں سے کسی طالب علم کو بھی ضائع نہ فرما، اے اللہ ہر ایک کو دین کی خدمت کرنے والا بنا، اے اللہ اخلاص کے ساتھ، اے اللہ حکمت کے ساتھ، اے اللہ ہمت اور جرت کے ساتھ، اے اللہ اس زمانے کے اندر تمام عالم کے مسلمانوں کی مدد و نصرت فرما، اے اللہ ان کی حفاظت فرما، اسلام کو قوت نصیب فرما، اسلام اور مسلمانوں کو پھر عروج نصیب فرما، اے اللہ ہماری نشست و برخاست میں اسلام کا بول بالا فرما، اے اللہ ہمارے گھروں میں دین کا بول بالا فرما، اے اللہ ہمیں قرآن کی محبت نصیب فرما، اے اللہ ہمیں نیک اعمال کی محبت نصیب فرما، اے اللہ ہمیں صحابہ کی کامل محبت نصیب فرما، اے اللہ ہمیں اتباع سنت کی محبت نصیب فرما، اے اللہ ہمیں سنتوں پر چلنے والا بنا، اے اللہ ہمیں سنتوں کو پھیلانے والا بنا، اے اللہ ہمیں شرک و بدعات اور گمراہیوں کو مٹانے والا بنا، اے اللہ ہماری تمام دعائیں قبول فرما، اے اللہ ہماری تمام حاجتیں پوری فرما، اے اللہ ہماری تمام مشکلات حل فرما، اے اللہ ہماری تمام دعائیں قبول فرما، اے اللہ حاضرین میں سے کوئی بیمار ہو یا ان کے گھروں میں کوئی بیمار ہو، اے اللہ سب کو شفا نصیب فرما، سب کو صحت نصیب فرما، عافیت نصیب فرما، اے اللہ اس زمانے میں مسلمانوں پر ہر جگہ بے انتہا ظلم ہو رہا ہے، شام میں، کشمیر میں، برما میں، فلسطین میں، چین میں، ہر جگہ مسلمانوں پر ظلم کے پہاڑ توڑے جا رہے ہیں، اے اللہ مسلمانوں کی حفاظت فرما، اے اللہ مسلمانوں کی نصرت فرما، اے اللہ مسلمانوں کو ہمت اور قوت نصیب فرما، اے اللہ مجاہدین کی مدد اور نصرت فرما، اے اللہ جو دشمن کی قید میں ہیں، مجاہدین ہیں، مسلمان ہیں، سب کی رہائی کے لیے غیب سے اللہ اسباب بنا، اے اللہ غیب سے اسباب بنا، اے اللہ ہماری تمام دعائیں قبول فرما، اے اللہ ہمارے اس مدرسے کو بھی تا قیامت اے اللہ قائم و دائم فرما، اس کو ہم سب کے لیے عظیم صدقہ جاریہ فرما، اے اللہ اس کو دنیا کے عظیم دینی مراکز میں سے بنا، اے اللہ ہمارے اس بیٹھنے کو قبول فرما، اے اللہ ہمارے اس بیٹھنے کو قبول فرما، اے اللہ ہمارے اس پڑھنے اور پڑھانے کو قبول فرما، اے اللہ جامعہ کے اندر جتنے طلبہ ہیں اے اللہ کسی ایک کو بھی ضائع نہ فرما، اے اللہ اس کو دین کا ایسا مرکز بنا کہ جہاں آنے والا کوئی ایک بھی طالب علم ضائع نہ ہو، اے اللہ ہر ایک دین کا کام کرنے والا ہو، اے اللہ اخلاص کے ساتھ، اے اللہ حکمت کے ساتھ، شان کے ساتھ، ہمت کے ساتھ، جرت کے ساتھ، اے اللہ تمام دینی تحریکوں کا اسے مرکز بنا، اے اللہ تمام دینی تحریکوں کا اسے مرکز بنا۔ میرے لیے بھی آپ حضرات سے دعاؤں کی خصوصی درخواست ہے، اے اللہ صحت نصیب فرما، اے اللہ عافیت نصیب فرما، اے اللہ تمام مشکلات اور پریشانیاں حل فرما، اے اللہ تمام حاجتیں پوری فرما، اور میری والدہ کے لیے بھی آپ حضرات سے دعاؤں کی درخواست ہے، اے اللہ ان کو صحت اور عافیت نصیب فرما، اے اللہ ان کا سایہ تادیر پھر ہمارے سروں پر قائم و دائم فرما. اے اللہ حاضرین میں سے جن کے والدین زندہ ہیں یا ہم میں سے کوئی زندہ ہے, اے اللہ سب ان کا سایہ ان کے سروں پر تا دیر خوشی عافیت اور مسرت کے ساتھ قائم و دائم فرما. اے اللہ ہمارے جو عزیز و اقارب وفات پا چکے رخصت ہو چکے ان سب کی قبروں کو منور فرما, اے اللہ ان کی لغزشات سے درگزر فرما, اے اللہ ان کے درجات بلند فرما. اے اللہ میرے والد حضرت شیخ رحمہ اللہ کہ اے اللہ ان کے بھی کروڑہا درجات بلند فرما, اے اللہ ہمیں بھی ان جیسا علم اور تقوی نصیب فرما, اے اللہ ہمیں بھی ان جیسا حسن خاتمہ نصیب فرما, اے اللہ ہمیں بھی ان جیسی قبولیت اور مقبولیت نصیب فرما. اے اللہ ہماری تمام دعائیں قبول فرما, جامعہ کے تمام اساتذہ کے لیے اور تمام خدمت کرنے والوں کے لیے بھی دعا کریں. اے اللہ سب کو جزائے خیر نصیب فرما, اے اللہ سب کی خدمات کو قبول فرما, اے اللہ سب کی تمام تکالیف پریشانی اور بیماریاں دور فرما, اے اللہ صحت اور عافیت نصیب فرما. میرے بڑے بھائی مولانا محمد زبیر روحانی بازی مدظلہ ان کے لیے بھی دعا کریں, ان کی وجہ سے یہ سارا سلسلہ چل رہا ہے. اے اللہ ان کو ہمت اور قوت نصیب فرما, اے اللہ صحت نصیب فرما, اے اللہ عافیت دارین نصیب فرما, اے اللہ تمام مشکلات حل فرما, اے اللہ ان کے تمام دینی و دنیاوی منصوبوں کو کامیاب فرما. اے اللہ اس مدرسے کو ہر اعتبار سے, دینی اعتبار سے بھی اور دنیاوی اعتبار سے بھی, اے اللہ عظیم اسباب نصیب فرما, اے اللہ عظیم اسباب نصیب فرما, اے اللہ تمام مشکلات حل فرما, اے اللہ ہمارے اس ملک کی بھی حفاظت فرما ہر شر اور فتنے سے, اے اللہ جو سازشیں کرنے والے ہیں ان کو ذلیل و رسوا فرما, اے اللہ تمام عالم میں جو بھی مسلمانوں کے خلاف سازشوں میں مصروف ہیں ان کو ذلیل و رسوا فرما, ان کی سازشوں کو انہی پر لوٹا دے. اے اللہ اسلام اور مسلمانوں کو پھر عروج نصیب فرما, اے اللہ ہر طرف دین کی ہوائیں چلا دے, اے اللہ دین کی ہوائیں چلا دے, اے اللہ ہمارے ایمان کی حفاظت فرما. اور بھی بہت سے لوگ دعاؤں کا کہتے رہتے ہیں, اے اللہ آپ تو عالم الغیب ہیں سب کو جانتے ہیں سب کی مشکلات, اے اللہ حل فرما, اے اللہ غیب سے ان کی مدد فرما, اے اللہ تکالیف اور پریشانیاں دور فرما, اے اللہ ہماری تمام دعائیں قبول فرما, اے اللہ ہماری تمام دعائیں قبول فرما, اے اللہ ہر شر اور فتنے سے ہماری حفاظت فرما, اے اللہ ہماری تمام دعائیں قبول فرما, اے اللہ ہماری تمام دعائیں قبول فرما, اے اللہ مشکلات حل فرما, اے اللہ ہمارے دلوں کو اپنی طرف پھیر دے, اے اللہ ہمیں اپنے محبوب بندوں میں شامل فرما, اے اللہ ہماری تمام دعائیں قبول فرما. اب ایک دو منٹ تک آپ کے دل میں جو جو حاجتیں ہوں خود اپنی اپنی دعا مانگ لیجئے اللہ کی طرف متوجہ ہو کر. صلی اللہ تعالی علی خیر خلقہ محمد وعلی آلہ واصحابہ اجمعین برحمتک یا ارحم الراحمین. چلیے جی الحمدللہ آپ سب کو بھی مبارک ہو. الحمدللہ کتاب مکمل ہو گئی.